بالله من الشیطان الرجیم، بسم الله الرحمن الرحیم. گزشتہ گفتگو میں عرض کیا کہ امام حسین نے پہلے کوفہ والوں کو خط لکھا، جب ان کی طرف سے جواب آ گیا تو اب دیکھا کوفہ آمادہ ہو چکا ہے، لہٰذا بصرہ والوں کو خط لکھا، چونکہ یہ ہمسائے میں شہر واقع تھا اور وہاں سے حمایت اور نصرت کا تقاضا کیا. اب بصرہ میں امام حسین علیہ السلام کے قاصد کے ساتھ جو کچھ ہوا، وہاں پر ان کی شہادت واقع ہوئی اور ابن زیاد فوراً بصرہ سے کوفہ کی جانب روانہ ہوا. امام حسین علیہ السلام مطمئن تھے کہ کوفہ ہمارے ہاتھ میں آ چکا ہے، لہذا اس لیے انہوں نے بصرے والوں کو خط لکھا. اس وجہ سے امام کو کوفے جانے میں کچھ تاخیر ہو گئی. دوسرا یہ کہ حج کا موسم قریب تھا، شاید امام یہ چاہتے تھے کہ میں حج کو ادا کر کے، چونکہ حج کا موسم آ چکا ہے، لہذا میں حج کو ادا کر کے مکے سے کوفہ کی جانب روانہ ہو جاؤں. اس لیے امام نے تاخیر سے کام لیا اور جناب مسلم کے خط آ جانے کے بعد بھی ہم یہ کہہ سکتے ہیں کہ تقریباً 20 دن امام حسین علیہ السلام مکہ میں انہوں نے قیام کیا. اسی لیے بعض اعتراض کرتے ہیں کہ امام حسین علیہ السلام کو فوراً کوفے چلے جانا چاہیے تھا، لیکن امام حسین علیہ السلام بہتر جانتے تھے کہ مجھے کیا کرنا چاہیے. لہٰذا پہلے انہوں نے دیکھا کہ اگر بصرے والوں کو آمادہ کر لیا جائے بہتر ہے، لہٰذا انہوں نے ایک قاصد بصرے کی طرف بھیجا، لیکن بصرے سے انہیں کوئی جواب موصول نہیں ہوا. اور دوسرا یہ کہ امام حسین علیہ السلام نے دیکھا کہ اتنا وقت گزر گیا ہے، شاید امام اس کے بھی انتظار میں ہوں کہ چونکہ اب حج کا موسم آ چکا ہے لہٰذا حج ادا کرنا چاہیے. غرض یہ کہ 20 دن امام حسین علیہ السلام اس خط کے آ جانے کے بعد بھی مکہ میں رہے. اس طرف سے ابن زیاد جلدی سے کوفے آیا، کوفے میں وارد ہوا، دارالعمارہ میں آیا، اور آنے کے فوراً بعد اس نے کہا کہ اعلان کرو کہ لوگ مسجد میں جمع ہو جائیں. جب لوگ مسجد میں جمع ہو گئے تو اس نے ایک دھمکی آمیز خطبہ وہاں پر دیا اور کہا کہ جو سردار ہیں وہ میری بات کان کھول کر سن لیں. ان کو ڈرایا، دھمکایا اور ان سے کہا کہ جو بھی باغی ہیں ان کو آ کر بتایا جائے، ان کی مخبری کریں کہ وہ کون ہیں، اور جس نے بھی بغاوت کی یا میرے حکم کی نافرمانی کی اس کو سخت سزا ملے گی. اس کے ساتھ ساتھ وہ پیسے، وہ حصہ جو بیت المال سے لوگوں کو ملتا تھا، کہا وہ بھی نہیں ملے گا اگر میرے حکم کی نافرمانی کی اور یا شہر سے باہر نکال دیے جائیں گے. لہذا اس نے مختلف قسم کی دھمکیوں سے لوگوں کو ڈرایا دھمکایا. اب ابن زیاد جیسے ہی کوفے میں وارد ہوا، کوفے والوں کو توقع نہیں تھی کہ ابن زیاد کوفے آ جائے گا، چونکہ وہ جانتے تھے کہ یزید کے تعلقات ابن زیاد کے ساتھ درست نہیں ہیں. لہذا جیسے ہی انہوں نے دیکھا کہ ابن زیاد کوفے آ چکا ہے، چونکہ یہ ابن زیاد کے باپ زیاد بن عبی سے آشنا تھے، یہ جانتے تھے وہ کتنا ظالم اور ستمگر آدمی ہے. لہٰذا جب ابن زیاد آیا تو انہیں پتہ تھا کہ یہ اسی ظالم کا بیٹا ہے، لہٰذا یہ بھی ظالم اور جابر ہے. لہٰذا ان کے دلوں میں خوف پیدا ہو گیا. اب جب ابن زیاد آیا، اس نے لوگوں کو، کسی کو ڈرایا، کسی کو دھمکایا، کسی کو رشوت دے کر، کسی کو کس طریقے سے اس نے لوگوں کو اپنے کنٹرول میں کیا. اب جب جناب مسلم نے دیکھا کہ ابن زیاد کوفے میں آیا، کوفے کے حالات تبدیل ہونا شروع ہو گئے، وہی لوگ جو آ کر حمایت اور نصرت کا اعلان کرتے تھے ان کی حالت عجیب ہو گئی ہے، اور ادھر سے ابن زیاد نے فوراً جناب مسلم کی تلاش شروع کر دی، تو جناب مسلم نے پہلا کام یہ کیا کہ اپنا ٹھکانہ تبدیل کر دیا. پہلے جناب مختار کے گھر میں تھے، وہاں سے ہانی ابن عروہ کے گھر میں منتقل ہو گئے. اب ابن زیاد کو شدت کے ساتھ جناب مسلم کی تلاش ہے، क्योंकि इब्ने ज़ियाद जानता है कि जब तक जनाब मुस्लिम हाथ में नहीं आएंगे उस वक्त तक मैं कूफे को मुकम्मल तौर पर अपने कंट्रोल में नहीं ले सकता। अगरचे उसने कूफे आने वाले जितने भी रास्ते थे आने और जाने के, उन सब पर चौकीदार बिठा दिए, पैरा बिठा दिया, ताकि कोई उसकी इजाज़त के बगैर ना आ सके और ना जा सके। अब इस असना में उसने ये किया कि एक अपने ग़ुलाम को, जिसका नाम माकल ज़िक्र किया जाता है, उसको ये मामूरियत दी कि जनाब मुस्लिम को ढूंढ निकाले। ये शख्स मस्जिद में आया, इसने देखा मस्जिद कूफा में कि एक शख्स नमाज में मशगूल है, जनाब मुस्लिम इब्ने उस्जा थे, देखा कि ये कसरत से नमाज में मशगूल है। इसने कहा, इसके जहन में आया कि ये शख्स यकीनन शिया होगा, यानी उसकी कसरत नमाज, उसके खुजू व खुशू को देखकर उसको अंदाज़ा हुआ कि ये शिया है। इस नुक्ते से हम ये इस्तेफादा कर सकते हैं कि उस ज़माने में शियों की पहचान नमाज और उनके आमाल से होती थी, लिहाजा इसने उनके उसकी नमाज और आमाल को देखकर अंदाज़ा लगाया कि ये शिया होगा। लिहाजा वो इंतज़ार में बैठ गया, जब नमाज ख़त्म हुई ये उनके पास गया, कहा कि मैं शाम का रहने वाला हूँ, वहाँ से मैं कुछ रकम लेकर आया हूँ, मैं जनाब मुस्लिम की बैत करना चाहता हूँ, ये हदिया और नजराना उनकी खिदमत में पेश करना चाहता हूँ। जनाब मुस्लिम इब्ने उस्जा ने कहा कि जनाब मुस्लिम के पास पहुँचना इतना आसान नहीं है, तो कुछ दिन सब्र कर, मैं तुझे ले जाऊँगा। इसने कहा ठीक है, मैं सब्र करता हूँ। लिहाजा ये कुछ दिन रुक गया। इस अरसे में लोग जनाब मुस्लिम के पास उनका आना जाना खुफिया तरीके से जारी रहा। इसी अरसना में शरीक इब्ने आवर, जो इब्ने ज़ियाद के साथ बसरे से चले थे, ये मरीज़ हो गए। बाज़ में है कि हानी मरीज़ हुए, बाज़ रिवायात में है कि पहले शरीक मरीज़ हुए, उसके बाद हानी इब्ने उरवा। लिहाजा जब शरीक इब्ने आवर मरीज़ हुए तो इब्ने ज़ियाद के साथ आए थे, ये बसरा के रहने वाले थे, तो इसने कहा कि मैं उनकी अयादत के लिए जाता हूँ। ये अयादत के लिए गया जनाब हानी के घर में, चूँकि ये ठहरे हुए थे। तो अब किसी ने जनाब मुस्लिम को मशवरा दिया कि आप छुप कर बैठ जाइए, जैसे ही इब्ने ज़ियाद वारिद होगा मैं आपको इशारा करूँगा, आप इसका सर कलम कर देना। लेकिन जनाब हानी ने इसकी मुखालफत की कि इस तरीके से ये काम दुरुस्त नहीं। बस कहते हैं कि जब इब्ने ज़ियाद हानी की अयादत के लिए आया तो उस वक्त ये माजरा पेश आया। गर्ज ये कि बिल आखिर एक मौरद में ये वाक़या पेश आया, और जब इब्ने ज़ियाद अयादत के लिए आया तो उस वक्त तक इब्ने ज़ियाद को ये नहीं मालूम कि जनाब मुस्लिम हानी के घर में। अब इब्ने ज़ियाद आया, बैठा अयादत के लिए, तो शरीक इब्ने आवर ने अशआर पढ़े, जिनका मफहूम ये था कि जल्दी से आकर इब्ने ज़ियाद का काम तमाम कर दो। कहा मेरे लिए पानी लो, जल्दी से बुलाओ, मेरी जान ही चली जाए। एक इशारा था जनाब मुस्लिम को कि इसका काम तमाम कर दें, लेकिन जनाब मुस्लिम वहाँ से नहीं निकले। अब थोड़ा थोड़ा इब्ने ज़ियाद को भी शक हुआ, जब बार बार उन्होंने इसरार किया, एक मशकूक सी वहाँ पर कैफियत पैदा हो गई। इब्ने ज़ियाद को शक गुज़रा, उसने वहाँ से उठकर चला गया। बाद में जनाब मुस्लिम से पूछा गया कि आपके पास एक अच्छा मौका था, फुर्सत थी, आपने इब्ने ज़ियाद का सर कलम क्यों नहीं किया? तो जनाब मुस्लिम ने कहा कि मुझे पैगंबर की एक हदीस याद आ गई थी कि मोमिन कभी भी किसी को धोखे से कत्ल नहीं करता, इसलिए मैंने इब्ने ज़ियाद को कुछ नहीं कहा। अब इसके बाद जनाब मुस्लिम इब्ने उस्जा ने उस ग़ुलाम को जनाब मुस्लिम के पास पहुंचाया, उसने जो हदिया था वो पेश किया। फिर वहाँ पर सारे हालात देखे कि जनाब मुस्लिम हानी के घर में हैं, लोगों का आना जाना है, इस तरीके से जो है वो लोग आमादा हैं, हत्ता बाज़ ने वहाँ पर जो लोगों की तरफ से पैसा इकट्ठा हुआ उससे असला भी خرید لیا، بعضوں کے ذہن میں یہ ذمہ داری تھی کہ اسلحہ خریدنا ہے، لہذا اس نے یہ تمام رپورٹ جا کر ابن زیاد کو دے دی۔ جب ابن زیاد کو پتہ چلا کہ یہ سب کچھ ہانی کے گھر میں ہو رہا ہے تو اسے بہت غصہ آیا، لہذا اس نے کہا کہ ہانی کافی عرصہ ہو گیا کہ ہماری ملاقات کے لیے نہیں آیا، اس کو فوراً آنا چاہیے، فوراً ہانی کو طلب کیا۔ اب جناب ہانی ابن زیاد کے دربار میں پہنچے، اب جو کچھ ہوا اس کو انشاءاللہ آئندہ گفتگو میں بیان کیا جائے گا۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔